خط کے اندر پہلا فرماتے ہیں فدعا الاسراف مقتصدا، اسراف کو چھوڑ کر میانہ روی اختیار کرو اور آج کے دن کل کو یاد رکھو، بقدر ضرورت مال روک کر باقی روز حاجت کے لیے نہ ضرورت کے دنوں کے لیے آگے بڑھا دو۔ اسراف کی یہاں پر حضرت نے بات کی ہے، اسراف ایک واقعا بری صفت ہے جس کو کبھی بھی پسند نہیں کیا گیا۔ فرق نہیں کرتا ہے یہ اسراف صرف مال میں ہو، پیسے کا اسراف صرف یہاں ہدف نہیں ہے بلکہ زندگی عمر ہے انسان کی اس کا ہے، وقت کا اسراف ہے۔ کہہ رہے ہیں کہ قیامت کے دن سوال بھی کیا جائے گا کہ عمر الذی، کہاں پر تم نے اس اپنی عمر کو گزارا ہے، کتنے پازیٹیو کاموں میں گزارا ہے، کتنے ایسے فضول کاموں میں ضائع کر دیا اپنی عمر کو جہاں پر نہیں وقت دینا چاہیے تھا، نہیں اپنی عمر کا حصے کو استعمال کرنا چاہیے تھا اسے تم نے وہاں پر استعمال کیا۔ تو اسراف صرف اور صرف مال تک، اگرچہ مال کے ساتھ زیادہ تر یہ لفظ لگ گیا ہے اور یہیں جب بھی اسراف کی بات آتے ہیں تو زیادہ تر مال کو بیان کرتے ہیں، اگرچہ اسی طرح کیونکہ روایات بھی کثرت سے ملتی ہیں، اگرچہ اسراف جو ہے عمر بھی ہے، وقت بھی ہے، اور بھی بہت سی چیزیں ہیں جس کے اندر جو ہے انسان فضول کوئی ایسی چیز سیکھتا ہے جو اس کا کوئی کام نہیں ہے۔ تین الفاظ ہیں جو عام طور پہ روایات میں بھی استعمال ہوتے ہیں اور ہماری زندگی سے ڈائریکٹلی لنک بھی رکھتے ہیں، انوالو بھی ہیں ہماری زندگی میں، اسراف، اقتصاد اور تبذیر۔ اقتصاد اور اسراف کا لفظ اوپر آیا ہے، فدع مثلا فدع الاسراف مقتصدا، یہ مقتصد وہی اقتصاد سے ہے۔ خیر اقتصاد کے لفظ کے اوپر زیادہ ہم نہیں جاتے بلکہ یہاں جو ہے اس کے میننگز کی طرف جاتے ہیں۔ اسراف یعنی اقتصاد کے اپوزٹ میں کھڑا ہے، بالکل اس کے جو مقابل اپوزٹ جو لفظ ہے وہ اسراف ہے، اس کے اپوزٹ لفظ اقتصاد ہے۔ اقتصاد کا مطلب ہے میانہ روی اور اعتدال، جبکہ اسراف کا مطلب ہے زیادہ روی اختیار کرنا یا ضرورت سے زیادہ خرچ کرنا، جہاں ضرورت نہیں ہے خرچ کرنے کی اس میں خرچ کرنا۔ مثلا انسان کو کہا نہ اسراف کرو نہ کنجوسی کرو بلکہ اقتصاد کرو، یعنی درمیانی راستہ اختیار کرو۔ اسی کو سمجھانے کے لیے مختلف الفاظ بھی استعمال کیے، مثلا مولا کا فرمان ہے الیمین والشمال مدلہ والوسط ہی الجادہ، فرماتے ہیں کہ دائیں اور بائیں یعنی افراط و تفریط یا اسراف جو ہے یا کنجوسی وہ جو ہے مضلہ ہے، الگ راستہ ہے۔ والوسط ہی الجادہ، کہتے جو درمیانی راستہ ہے وہ ہے اصل راستہ، مثلا جہاں 10 خرچ ہونے وہاں 20 خرچ کر دیتا ہے انسان۔ تبذیر کا مطلب ہے ضائع کر دینا کسی چیز کو، یعنی غلط جگہ استعمال کرنا، فضول میں بے مقصد خرچ کر لینا، یعنی جس یعنی ایسی جگہ انسان نے عمر خرچ کی ہے یا اپنا وقت خرچ کیا یا پیسہ خرچ کیا ہے جہاں اس کا کوئی بنتا ہی نہیں تھا۔ ایک تو ہوتا ہے نا کہ جہاں 10 خرچ تھے وہاں 20 خرچ کیا، یہ اسراف ہو گیا۔ جہاں اصلاً جو ہے کوئی میننگ ہی نہیں رکھتا ہے، کوئی بینیفٹ بھی نہیں، کچھ بھی نہیں ہے، وہاں پہ خرچ کر دینا۔ جیسے یہ جو اسی لیے دیکھیں بہت سی جو چیزیں اس میں حرام ہیں، جیسے مثلا یہ جو گیمبلنگ کرتے ہیں یا یہ جو جوا وغیرہ کرتے ہیں، اس طرح کی چیزوں میں لگا دینا پیسوں کو، اس طرح کی اور بھی بہت ساری چیزیں ہیں۔ اقتصاد کو ہم اقتصاد کیوں کہتے ہیں، یہ مقصد تک پہنچاتی ہے اصل میں، اور اگرچہ اس وقت جو ہے ہماری دنیا میں اقتصاد جو ہے معیشت کے لیے استعمال ہونے لگا ہے، معیشتی جو مسائل ہیں اس کے لیے لفظ اقتصاد استعمال ہوتا ہے، اقتصادیات کہتے ہیں، معیشت اور اقتصادی وہی اکانومی جس کو ہم کہتے ہیں۔ یہ جو مسلم دنیا میں، یا کیونکہ مسلم دنیا زیادہ تر عربی اور فارسی اور اردو سے جڑی ہے اور یہ تینوں زبانوں میں یہ لفظ اقتصاد یا معیشت استعمال ہوتا ہے، تو یہ معیشت کے لیے لفظ اقتصاد دیا ہے۔ 17ویں جو صدی رہی ہے، 17ویں صدی سے پہلے جو سائنس اور فلسفی تھی، سائنس اور فلسفی انسانی جو علوم ہے یا سوشل سائنسز جس کو کہتے ہیں، یا پتہ نہیں ہیومنٹیز یا ہیومنٹائز جو یہ آپ کہتے ہیں، جو ہیومنٹیرین علوم ہے یا سوشل سائنسز ہے آج کی ماڈرن اصطلاح میں، وہ جو ہے کیا کہتے ہیں، اس میں یہ فلسفہ اور سائنس یہ سارے ایک ہی دائرے میں بحث کیے جاتے تھے، اس کو ایک ہی علوم کی شاخیں سمجھی جاتی تھیں، یعنی واضح کوئی باؤنڈری ڈرا نہیں کی گئی تھی فلسفہ اور سائنس میں، ڈفرینس کیا ہیں اس کی کوئی باؤنڈری موجود نہیں تھی۔ جو رنسنس یا روناسنس ہو گیا، نشاط ثانیہ جس کو کہتے ہیں، 14ویں صدی سے 16ویں صدی کے درمیان जिसमें जो क्लासिकल जिसको इश्यूज कहते हैं वो जो है आर्ट के और लिटरेचर या अदब के अंडर डिस्कस होने लग गए, और उसकी वजह भी आपको मालूम होना चाहिए कि मुस्लिम जो दानिशवरों की किताबें यहाँ पे मिली स्पेन में, खासकर इनकी लाइब्रेरियों में, और वहां से जो कुछ लेकर आए थे मुस्लिम जो दानिशवरों की रिसर्च थी, उस रिसर्च को सामने रख कर फिर यूरोप ने थोड़ी सी अक्ल शुऊर आनी शुरू हो गई और उन्होंने फिर इसको तकसीम करना शुरू कर दिया। यहीं से फिर जो है ह्यूमनिज्म यानी इंसान परस्ती का जो फिलॉसफी है वो शुरू हो गई, जो अभी यहाँ पर है। मैं थोड़ा सा बैकग्राउंड जानबूझ के दे रहा हूँ ताकि ये चीजें वाजे होनी चाहिए हमारे लिए। और इस वक्त जो सोशल इश्यूज हैं या सोशल साइंसेज है, अकल और फिर तजुर्बे की बुनियाद पर इसको परखा जाना लगा। तो यहाँ से फिर जो है इन्होंने इकोनॉमी, सोशल इश्यूज, फिर कल्चरल इश्यूज ये तकसीम कर दिया। फिर आस्ता आस्ता बहुत से मुल्कों में कल्चर की डिफिनेशन में दीन के लिए गुंजाइश खत्म की गई, इकोनॉमी के अंदर इकोनॉमिकल इश्यूज में दीन की गुंजाइश खत्म की गई, सोशल इश्यूज में दीन की गुंजाइश खत्म की गई। जब इन्होंने इकोनॉमी को अलग करके एक सोशल इवन साइंस से भी हटाना शुरू कर दिया, अब तो मुस्तकिल उसके लिए एक पूरा वो बन गया। उस वक्त जो है ये लफ्ज इकोनॉमी की ट्रांसलेशन की गई मुस्लिम वर्ल्ड्स में, इक्तिसाद के लफ्ज को इस्तेमाल किया, और उर्दू में जो है ज्यादा सलीस करने के लिए मईशत और माशियात का लफ्ज जो है इस्तेमाल कर दिया। उस वक्त जो दानशोरों का ख्याल था कि पैदावार या प्रोडक्शन है, इसी तरह तकसीम या डिस्ट्रीब्यूशन जिसको कहते हैं, खपत या जो है कंजम्पशन है वगैरह है, ये जो है उससे पहले यानी ये सोशल साइंस के अंडर में या उसकी अम्ब्रेला के नीचे इसको एक ब्रांच के तौर पर डिस्कस करने से पहले, ये जो सारे इकोनॉमी के कल जो जितने भी इश्यूज थे ये नेचुरल लॉ या कहते ना जिसको तबी कवानीन के तहत ये ताबे थे। ये लफ्ज इक्तिसाद वहां से आया। अब जब हम कहते हैं इक्तिसाद तो फौरन हमारा दिमाग सिर्फ इकोनॉमी तक जाके महदूद हो जाता है। अब यहाँ पर आते हैं, हजरत जब फरमा रहे हैं तो उसकी मुराद क्या है, दोनों पहलू इसके अंदर मौजूद है। और ये लफ्ज इक्तिसाद जो है कुरान मजीद में भी आया है, मसलन सूरह लुकमान में है, वक्सिद की मशियत का वगजुज मिन सौतिक, यानी मियानरवी और एतदाल इख्तियार करो। यहाँ पर बस इक्तिसाद का मतलब क्या है, मियानरवी और एतदाल। इक्तिसाद कहते ही इकोनॉमी पे दिमाग ना जाए। हाँ, इकोनॉमी के लिए टर्मिनोलॉजी आज मॉडर्न दौर में यूज होती है, लेकिन कुरान और सकलेन की इस्तेलाह में जब मौलाना नाजुल बलागा में फरमा रहे हैं तो उस वक्त मतलब क्या है, मियानरवी है, एतदाल है, इसराफ के मुकाबले में है। यानी कोई इसको मईशत और इकोनॉमी की सिर्फ ट्रांसलेशन से ये ना ले ले। फिर आगे हजरत फरमाते हैं ज़िक्र यौम गदिन, यानी कल की फिक्र में रहो, बेकद्र जरूरत माल को रोक कर बाकी रोज हाजत के लिए आगे बढ़ा दो। मतलब ये कि इंसान का जो अहम तरीन दिन है इंसानी जिंदगी में, पूरी जर्नी में, बल्कि मैं ये कहूँ बेहतर होगा, यानी इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन, एक पूरी जर्नी है ना, तो इस ये जो पूरा सफर है इसके अंदर जो अहम तरीन दिन है वो असल में मरने के बाद शुरू होता है। जो मोस्ट इम्पॉर्टेंट जो हमारे दिन है, हमारी उम्र का हिस्सा है, वो मरने के बाद शुरू होता है। मौत और दायमी जिंदगी की फिक्र में रहने की इसी के लिए ताकीद की गई है। इमाम भी फरमाते हैं जो मौत की याद में रहेगा वो उसकी इस दुनियावी जिंदगी से राजी रहेगा, यानी इसमें तलखियां वो आएंगी तो उसके अंदर जो है तलखियों को आराम से पी जाएगा और क्या कहते हैं इसको सह सकेगा, बर्दाश्त कर सकेगा, क्योंकि वो मौत की फिक्र में है। वो कहेगा कि असल तो मैंने वहां रहना, यहाँ की मुश्किल आसान है, कुछ लिमिटेड टाइम के लिए है, असल जो मुश्किलात है, असल जो लाइफ है, एक लंबी उम्र है, दायमी उम्र है, उसके लिए वहां पे कोई प्रॉब्लम्स मुझे मेरे लिए नहीं होनी चाहिए। तो यहाँ हजरत ने जो फरमाया कि कल की फिक्र करो, तो एक जो इसकी असली मीनिंग्स है वो ये है, कल यानी कयामत, क्योंकि हजरत ने इनको नसीहत की कि तुम जो है कुछ माल जो है ठीक है खर्च करो, बाकी मियानर ठीक है दुनिया में तो तुम करोगे, बचत भी करोगे, बचाओगे भी, ये चीजें भी करोगे, लेकिन असल चीज ये है कि तुम उस तरफ बचाते हो कि नहीं बचाते। कुछ और इस्तलाहात हैं, इन्फाक बचत, यानी इन्फाक और बचत में, इन्फाक यानी दे देना किसी दूसरे को, मिम्मा रज़क़ना हुम युन्फिकून, दे देना किसी को, और बचत यानी इसके दरमियान इफरात और तफरीद नहीं होनी चाहिए। मसलन एक दफा कुरान मजीद कह रहा है मिम्मा रज़क़ना हुम युन्फिकून, उनको जो कुछ हम देते हैं उसमें से वो तकसीम करते हैं, आगे अदा कर देते हैं, देते हैं, ये बड़ी सिफत के तौर पर गिनता है। और मोमिनीन की सिफात में से एक सिफात ये है کہ جو خدا اسے رزق دیتا ہے اس رزق میں دوسروں کا حصہ سمجھتے ہیں, جو ان کے ہاتھوں میں آیا ہے اور خدا چاہتا ہے کہ ان کے ہاتھوں سے تقسیم ہو جائے اور انہیں اس کا اجر و ثواب ملے. اصل میں رزق کا حقدار وہ نہیں ہے. ہاں اگر وہ کیپ کرے سارا کچھ اپنے پاس رکھے اور دے دینے کسی کو, یہ بری صفت کے طور پہ فرمایا. اور انفاق کو بہت ائمہ کی سیرت میں بھی ملتی ہیں, ائمہ اتنا دیتے تھے آگے تقسیم کرتے تھے. حضرت یہاں پر بھی فرما رہے ہیں کہ جو ہے آپ جو ہے دے دیں اس کو, میانہ روی اختیار کریں اور اسے جو ہے یعنی کل کی فکر کرو, بے قدر ضرورت مال روک کر باقی روز حاجت کے لیے آگے بڑھا دو, وہیں روز حاجت یعنی قیامت کے دن کے لیے آگے بڑھا دو باقی مال کو, بے قدر ضرورت رکھو اپنے پاس. اب یہ بیلنس کیسے کریٹ کریں آج کے دور کے جو انسان ہے اس کے لیے انفاق ہے ایک طرف. ایک طرف ہے قرآن مجید کہتا ہے لا تجعل یدک مغلولۃ الی عنقک ولا تبسطھا کل بسط, فرماتے ہیں کہ دیکھیں, یا ایک دفعہ آیت کہتی ہے کہ دیکھیں اپنے ہاتھ کو خالی مت کرو بھائی, سب کچھ نکال کے دو مت کہ تم خود خالی ہو جاؤ, یدک مغلولہ ہو جاؤ. یہ ایک طرف کہتا ہے جو تمہیں دیا ہے اس میں دوسروں کا رزق ہے, تم نکال کے دے دو دوسروں کو. حضرت نے بھی اوپر اسی طرح کی بات کو کیا ہے, اصل میں افراد و تفرید مت کرو, اپنے لیے رکھو بے قدر ضرورت اور دوسروں کو دینے میں کنجوسی مت دکھاؤ. پرہیزگاروں کی صفت یہ ہے کہ اپنے مال کا کچھ حصہ نیکی کے کاموں میں خرچ کرتے ہیں. جس کو خرچ کرتے ہیں اسے پھر اپنا مال سمجھ کر خرچ نہیں کرتے بلکہ کیا خرچ کرتے ہیں, قرآن نے کہا مما رزقناہم, دیکھو کتنی خوبصورت تعبیر کہتا ہے ہم نے اسے دیا ہے, مما رزقنا ہم نے یہ رزق اسے دی ہے اور وہ اس کو اپنی ملکیت نہیں سمجھتے ہیں, سمجھتے ہیں ہماری طرف سے دی گئی امانت ہے, لہٰذا وہ آگے خرچ اس نیت کے ساتھ مما رزقنا اپنا مال سمجھ کے خرچ کرنا, تو وہ تو پھر بعض علماء کہتے ہیں یہ شرک خفی ہے کہ آدمی سوچے میں مالک و مختار ہے کل ہوں, یعنی مالکیت فقہی اور قانونی کو مالکیت حقیقی سمجھے, حقیقی آنرشپ سمجھے تو کہتے ہیں یہ شرک خفی ہے. سمجھو یہ خدا کی امانت, مما رزقنا ہم نے دیا ان کو, اللہ فرما رہے ہیں ينفقون اس سے وہ آگے بڑھاتے ہیں جو امانت تھی وہ آگے دیتے ہیں. اس طرح خرچ یادو کا مغلول آتا جا لیادہ کا مغلول, یعنی اس طرح خرچ نہیں کرتے ہیں پھر خود مشکلات میں پڑ جائیں, خود خالی ہاتھ ہو جائیں, دوسروں کے تعاون اور مدد کی ضرورت ہو جائے. بس کہہ رہے اتنا رکھو جو تمہاری ضرورت ہے اسے پورا کریں, ہاں اپنی ضرورتوں کو لمٹ میں رکھو, فضول خرچی والی ضرورت نہیں ہونی چاہیے, اسراف والی ضرورت نہیں ہونی چاہیے, تبذیر والی ضرورت نہیں ہونی چاہیے, اور پھر عام میں جو ضرورت ہے وہ ہونی چاہیے, اور اسے جو ہے کیا کرنا چاہیے انسان کو, باقی جو مال ہے پھر اس کے اوپر قارون کا خزانہ بنا کے نہ بیٹھیں, اس کو آگے بڑھا دیں. البتہ یہ جو بعض بحثیں ہیں کہ بعض ائمہ علیہ السلام اپنے گھر کو جھاڑو مارتے تھے اپنی زندگی میں, جیسے حضرت امام حسن مجتبیٰ صلوات اللہ, یہ مثلا اس کی بحث توکل اور اس طرف جاتی ہے, یہ ایک لمبی بحث ہے اس کے لیے ابھی